जीवन पढ्ने आमाहरू
आत्मा शान्त भए शुभ आशिष देलन माता पिता दिन दिन दूषित आँसु झरे ईश्वरले देखलान आफ्नो आउला त्यही दिन
किताब पढ्ने छोरीहरू
सती प्रथादेखि दाइजो प्रथा र अहिलेसम्म बगेका रगतका ढिकाहरूले वर्जित सीमाहरू र फोस्रो मर्यादाको पर्खाल नभत्किनु नपुंसक मस्तिष्कले हाम्रो पीडाहरूको कथा नबुझ्नु
आमाहरूको अनुभवबाट सिक्दै छोरीहरूको भविष्य सुन्दर बनाउने अठोट
कार्यक्रम आमाका कथा छोरीका सपना नमस्कार कार्यक्रम आमाका कथा छोरीका सपनामा यहाँलाई हार्दिक स्वागत छ म अस्मिता कार्यक्रम आमाका कथा छोरीका सपना तपाईँ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनमा www.शुक्लागण्डकीएफएम.com लगन गरेर प्रत्येक हप्ताको बुधबार साँझ 7:30 बजे त्यसै गरी शनिबार र मध्याह सवा 12 बजेपछि सुन्दै आइरहनु भएको छ कार्यक्रम आमाका कथा छोरीका सपनामा हामी विशेष गरेर महिलाहरूसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्ने गर्छौँ प्रमुखत नेपाली महिलाहरूको विगतको अवस्था कस्तो थियो अथवा भनौँ हाम्रा आमा हजुरआमाहरूले के कस्ता समस्याहरू झेल्नुभयो उहाँहरूले आफ्नो जिन्दगीमा सङ्गाल्नुभएका अनुभवहरूका सम्बन्धमा हामी यस कार्यक्रममा सुन्ने गर्छौँ त्यसै गरेर नेपाली महिलाहरूको वर्तमान स्थिति चाहिँ कस्तो छ अर्थात् आजका छोरीहरूको आजका आमाहरूको आजका महिलाहरूको अवस्था कस्तो छ अहिले नेपाली महिलाहरूको अवस्था कतिको सन्तोषजनक छ यस सम्बन्धमा पनि हामी कार्यक्रम मार्फत विभिन्न छलफलहरू गर्ने प्रयास गर्छौँ र अझै पनि लैङ्गिक रूपमा समान अवस्था सृजना गर्नको लागि नेपाली महिलाहरूमा कस्ता कस्ता परिवर्तनहरू आउन जरुरी छ नेपाली महिलाहरूको स्थिति अझै के हुनु जरुरी छ यिनै विषयहरूको खोजी गर्नु नै हाम्रो कार्यक्रमको उद्देश्य हो छोरीका रूपमा प्राप्त भएको जीवनप्रति सम्पूर्ण महिलाहरूलाई गर्व गर्न प्रेरित गर्नु पनि हाम्रो कार्यक्रमको अर्को एउटा उद्देश्य हो कार्यक्रमको आजको अङ्कमा मसँग एकजना आमा हुनुहुन्छ म्याग्दे गाउँपालिका एक निवासी नारायणी देवी खनालले आफ्नो जिन्दगीमा सङ्गाल्नुभएका विभिन्न अनुभवहरू उहाँका जिन्दगीका सत्य कथाहरू र उहाँले एउटा कपी पनि लिएर आउनु भएको छ त्यो कपीमा उहाँले आफैले लेखेर लिएर आएका केही सिलकहरू पनि रहेका छन् उहाँका सिलकहरू पनि हामी कार्यक्रममा सुन्नेछौँ यहाँलाई कार्यक्रममा धेरै धेरै स्वागत छ आमा
धन्यवाद
हामी चाहिँ यो कार्यक्रममा तपाईँ जस्तै आमाहरूको चाहिँ जीवनको कथाहरू आफ्नो जीवन कस्तो भयो होइन यो उमेरसम्म आउँदा कस्तो कस्तो कुराहरू चाहिँ यहाँहरूले भोग्नुभयो तपाईँहरूको समय र अहिलेको समयमा कति फरक छ त्यो बेलामा के थियो अनि अहिले चाहिँ कस्तो अनुभव गर्नुभएको छ यस्तै यस्तै विषयमा चाहिँ गफ गर्ने गर्छौँ है तपाईँको अलिकति बाल्यकालबाट कार्यक्रम सुरु गरौँ जस्तो लाग्यो कहाँ जन्मिनु भयो कति आफ्नो बाल्यकालको बारेमा भनिदिनुहोस्
पहिला मेरो जन्म नेराथुम हो अहिले हाल खैरेनी झरेका छन् माइती हजुर
कति सालमा जन्मिनु भयो?
मेरो जन्म भयो 3 साल पुष 12 गते जन्म भयो।
हजुर
बाल्य अवस्था मेरो दुःखमा दुःखको पीडा छ। पहिला मेरो आमा हुनु भएन 2 वर्षमा, पछि 10 वर्षमा बा हुनु भएन। म टुरी म एक्लै हुँ।
हजुर
त्यहाँ पछि 10 वर्षमा बाले बिहे गरेर कन्यादान दिएर बित्नु भयो। 3 वर्षमा माइतै बसेँ ठुलो बाहरूसँग,
हजुर
दाइसँग। अनि 14 वर्ष पुगेपछि म श्रीमानसँगै बन्दीपुर जागिरी हुनुहुन्थ्यो, उहीँ लानुभयो, उहीँ बसेँ।
हजुर
3 वर्ष उता बिताएँ। त्यहाँबाट घरमा आएँ, घरमा आएर बडा कष्ट भयो मलाई, दुःख पऱ्यो।
तपाईँले सानोमा बिहे गर्नुभयो, गरिदिनुभयो, त्यो बेलामा सबैको चलन त्यस्तै थियो है?
सबैको चलन त्यस्तै थियो। म त अझै अलि ठुली हो क्यौ, कोही त 7-8 वर्षमा 7 वर्षमा,
हजुर
8 वर्षमा 9 वर्षमा यस्तै,
हजुर
12 वर्ष पुगेपछि बिहे गर्नुहुन्न भन्थे।
हजुर
रजसल हुन्छन् भनेर बिहे गर्दैन, पहिले रजसल नहुँदै कन्यादान दिनुपर्छ भन्ने चलन थियो।
हजुर
अनेक कष्ट भोगेँ मैले, एक्लै घरमा नि बसेँ, हजुरआमासँग मामा घरको हजुरआमासँग बसेँ।
हजुर
पछि घर आउने जाने गरेपछि पछि 10-12 वर्ष पछि हजुरआमा नि बित्नु भयो। मेरो माइती माओली कोही पनि भएनन्।
हजुर
माइतमा ठुलो भएका छोराहरू हुनुहुन्थ्यो, दाइहरू, उहाँले ल्याउने लाने गर्नुहुन्थ्यो। त्यही हो, सबैले दुःखै भोग्नु पर्थ्यो त्यो बेलामा।
कपीमा यो लेखेर पनि लिएर आउनु भएको रहेछ, यो लेख पढ गर्न कसरी सिक्नु भयो?
लेख पढ गर्नु म माइत बस्दा,
हजुर
ठुलो भएको छोरा दाइले, बेला त पाठशाला भन्थे,
हजुर
छोरा छोरीले पढ्नु हुँदैन पनि भन्थे, कोही कोहीले कता कति पढ्न थालेका थिए।
हजुर
दाइले मलाई पाठशालामा भर्ना गरिदिनु भयो।
हजुर
अलिअलि पढेँ, पछि श्रीमानले सँगै लान्छु हुँ पनि पुरा हुँ पढाउँछु भन्नुभयो।
हजुर
त्यहाँबाट गएँ के अरे, स्कुल त के पढाउनुहुन्थ्यो अरे,
हजुर
घरमा बिहान बेलुका यसो सिकाउने गर्नुभयो।
हजुर तपाईँले सिकिहाल्नु भयो होइन?
सिकिहालेँ मैले जाने। अनि त्यो बेला त फोनको चलन थिएन कि चिठी,
हजुर
द्वार घरमै गर्नु पर्थ्यो, घर चिठी लेखेर पठाउँथेँ।
हजुर तपाईँले लेखेर ल्याउनु भएको एउटा सिलग हामी सुनौँ पहिला है।
जो छौ सासुमा नन्द ससुरा जेठा जो देवरहरू, साह्रै नम्र भए तपाईँहरूमा बिन्तीमा केही गरू, हामी ब्राह्मणका बुहारी जाति हुन गए, पिर्ने चलन यो भई, फालाली पिराले कठै बध मरे, गङ्गाजीमा कोही गई, कोही मर्न भनेर गएका बाटा बिचैमा गई, छेकी पक्री फुल्याई रात्रि बिचमा ल्यायौ चनाखा भई, बस्छन् माई त कोही कुनै त घरमा, टिक्छन् सदाकाल रोँदै, माइती पनि छैनन् कोही त बेचारा, डोल्छन् मगनता हुँदै। अरे के गरू छोरीको जन्म पाएँ, अघि नै चुकेछु कर्ममा हरियाएँ, लगाएँ बढाएँ इराउँ र बिरुवा, लत्तामा लत्ती गाँथी माथि चढाएँ, नफुल्दै नफल्दै सब छाडी अहिले, बिराना थलामा पर जानु मैले, कठै भराइ भाइ बहिनी छोडी जानु पर्यो, ती साथी सङ्गिनीहरूको पनि लाग्छ माया, आज देखि भयाँ सबै कि पराया, नानी त्यसो नभन बा मन रुन्छ हाम्रो, जानै परेपछि नहोस् नराम्रो, जानु र आउनु बराबर गरौली, गएको गएँ कहिल्यै नहौली, थामिन्न आमा गिरी जान्छ आँसु, यस्ता बखतमा म कसरी हाँसु, जाऊ छोरी घर नल्याऊ पिरर, जाऊ जहान संसारको चलन यस्तै छ बाबु, बिरह नमान, पर्दैन दुःख हुने छ सुख बुद्धिले काम गरे कुसङ्ग अनि रिसा बानी कहिले नगरे ए छोरी तिमी नभुल अब अबेला भइसक्यो जे हुनु कष्ट भइहाल्यो अब रोएर भएन माइतमा छोरी पालेर पनि इज्जत रहेन पहिला त घरमा माइतमा बसी त सानै छ माइत बसी माइतमा अब त्यो साथी सङ्गिनी भाइ बहिनीहरूसँग खेली ऊ भयो अनि बालककालमा विवाह गरिदिए घर जानु पर्यो उसलाई नरमाइलो लाग्यो रोई अनि उसका बुवा आमाले ए छोरी तिमी नरौ हामीलाई नरमाइलो लाग्छ नरमाइलो लाग्छ तिमी जाऊ घर नगई हुँदैन घरमा छोरीको जन्म भएपछि घरमै जानुपर्छ माइतमा बसेर पनि हुँदैन इज्जत रहँदैन माइतीको भने घर जाऊ तिमी राम्रोसँग काम गर जान रे जाऊ बुद्धिले काम गर त कुसङ्गत बानी नगर्नु रिस नरिसाउनु घरमा गएर जानलाई रिजाउनु
तपाईँ चाहिँ 73 वर्ष पुग्नु भएन
73
वर्षको उमेरसम्म आउँदा सुरुमा छोरी भएर जन्मिनुभयो त्यसपछि बिहे गरेर कसैको श्रीमती हुनुभयो त्यसपछि फेरि आमा बन्नुभयो होइन पछि सासू पनि बन्नुभयो हजुरआमा पनि बन्नुभयो होइन
सासू भए
हजुर यो सबै अनुभवहरू लिँदाखेरि छोरीको जन्म अथवा छोरी भएर जन्मनु चाहिँ कस्तो होला जस्तो लाग्यो
आजकलको जमाना त ठिकै छ पहिलाको जमाना छोरी हुनु बेकार हो हाम्रो पालामा बेकारै हो किन जन्म छोरी भएर जस्तो लाग्थ्यो
लाग्थ्यो
अहिले अहिलेकालाई त्यस्तो छैन
छैन
ए बाबा म त छोरी हुँ हजुर के दाजु र भाइ सरी के हो मलाई बेच पुण्यका दुर्गन्धी आन्द्राई भरि हेर्नुहोस् बाबा हात हजुरका यो दुई बाम काटिकन खाई दक्षिणा आत्मुख पुष्ट गर नि कस्तो कठोरी मन पहिलाको चलन के थियो भने त्यो दुखी बाबुआमाले छोरीलाई बेचेर त्यो केटासँग पैसा लिएर छोरीलाई विवाह गर्ने चलन थियो पहिला
त्यस्तो निर्दय हुनुहुन्थ्यो बुवा आमा पनि
बुवा आमा नै निर्दय घुमी घुमी चौरासीमा छोरी हुन आयौँ बिक्री गर्ने बाबा आमा बल्ल देख्न पायौँ घिस्री घिस्री बामा सरी दुई खुट्टाले टेके वरपर गाउँ घरका दिदी बहिनी देखे दिन दिन गर्दै थिए बाला दिनको खेला मलाई एक्लै घरमा छाडी बाबा आमा मेला साँझमा आई बोलाउँथिन् जन्मदिनी आमा भोगले दिदार म भए कि हरे राम राम बाला दिनको भोक र प्यास सही सही बस्यो कि उराठ आए मामा फिना जुरा दिदी भन्जी भन्दै वर्ष सातकी पुगिन भन्जी भन्छन् महिना गन्दै आयो लाउरे हाम्रो चाउरे नस्कुर ल्यायो बिटो आधा उमेर बल्ल भयो 50 वर्ष ठिटो नाडी दोष लाग्दैन दिदी देऊ भान्जी एक वचन नबोली सुन्थे कुरा लाउरे चाउरे नोटको बिटो भन्दा 43 जेठो भयो भन्थिन आमा गन्दा बाबा भन्छन् भो नकार खेत खायो साउले छोरी दिउँ खेत लिउँ जित्यो हाम्रो दाउले बाबा आमा निठु र तिमी छोरी बेची गैरी खेत निखनि गाउँघरका दाजुभाइ सबै जम्मा भए मेरो हातमा रसी नापी आँगनमा लगे चार कुने केराको थामा धागो फुल बाँधेको तोरण किदावको झोला बोकी पण्डितज्यू आए राडीमाथि गम्म बसी पिठो छर्न लागे भित्रबाट सुने मैले नौ बाजाको स्वर आए जन्ती बाजा खन्की हुँदै जोडा तोड पूजा गरे बत्ती बाले पर्सिन सुर गरे बल्ल मलाई भनिदिए तिम्रो बिहे भरे
यस्तो गीतहरू चाहिँ त्यति बेला गाउनुहुन्थ्यो
किताबै थियो मैले किताब पढेको
ए हजुर किताबमा पढ्नु भएको कसले लेख्नु भएको त्यो चाहिँ थाहा छैन तपाईँलाई
खै त्यो मलाई थाहा छैन
हजुर
तर किताब थियो चाल्ने सिस्नु भन्ने किताब थियो कि त्यो अब त्यसरी सानो बच्चामै छोडेर मेलपाता गरे
हजुर
दुःख भयो उसलाई भोक लायो अब बेलाडी आएर बल्लबल्ल आयो ल्याए खुवायो त्यति गरेर 7 वर्ष कि भएपछि मामाले केटो लिएर आयो मामाले भन्यो दिदीसँग सात वर्षकी भएन दिदी, 50 वर्षको ठिटो छ, ठिटो अरे 50 वर्षको छ, सम्पत्तिमा उहाँहरूले आछ, भान्जीलाई दिउँ भन्यो। बाहुले फेर आमाले धेरै फरक भयो, बुढो भयो केटो भनिखेर आमाले बाहुले फेरि अब साउले खेत खाछ, दुःख छ घरमा,
हजुर
पैसा ल्याउँ छोरीलाई दिउँ भन्यो। छोरी दिए, 7 वर्षमा बिहे गरिदिएर 16 वर्ष कि भएपछि श्रीमान बित्यो,
हजुर
छोरा छोरी भएको छैनन्। त्यहाँ बसी माइत जाँदा पनि त्यो गाल पारे राँडले, माइतै बसी गाल पारेस् भनेर गाली गरे बाबुले, कर लाग्दैले गई।
त्यो बेलामा त्यस्तो अवस्था थियो, अनमेल बिहे गर्ने गरिन्थ्यो होइन, एकदमै 7 वर्ष र अनि 5 वर्ष
भनेको हाम्रो हजुरआमाको,
हजुर
5 वर्ष कान्छी छोरी अरे,
हजुर
दुध खाँदै हुनुहुन्थ्यो अरे, ऊ बिहा गरेर माड घुमाउँदा बिहा गर्दा नि दुध खान्छु भन्ने अरे, दुध खाँदै गरेका अरे,
हजुर
त्यस्तो गरेर
बिहे गर्दै थियो,
बिहा गरेर 5 वर्षमा बिहे गरेर 6 वर्षमा सासु बितेर त्यो केरिया बसेको,
हजुर
कुखुरालको लाम झैँ,
हजुर
परालमा गुटेर बस्न गरे हजुरआमा। त्यस्तो गरेर बस्दा बस्दै अलि दिन अवस्था पुग्यो अनि 2 भाइ छोरा 7 बहिनी छोरी पाएर हजुरबा बित्नु भएछ, एउटा मामा 2 वर्षमा बित्नु भएछ, कान्छा मामा,
हजुर
ऊ बेला त कस्तो चलन थियो, बिहा गर्न बडा गाह्रो नपाइने, कि साटो गर्नुपर्ने कि केटी किन्न पर्ने,
हजुर महिला छोरीहरूलाई चाहिँ
त्यस्तो साटो
गर्ने साटफेर गर्ने रूपमा चाहिँ हेरिन्थ्यो,
त्यस्तो चलन थियो
हजुर।
आजकल आफै अब लग गरेर बिहा गर्छन्,
हजुर
त्यस्तो चलन भयो अचल,
हजुर
बेला त 12 वर्ष कटेपछि बिहा गर्नु हुन्न थियो, त्यस्तो भन्थे, आजकल त 25-30 वर्ष 22-20 वर्ष नभए बिहा गर्नु हुँदैन भन्छन्।
यो कुरामा चाहिँ तपाईँहरू खुसी हुनुहुन्छ होला, हामीले पीडा भोग्नु परेन, हाम्रा पछिल्लो पुस्ताको छोरीहरूले चाहिँ त्यस्तो भोग्नु परेन, राम्रो भइरहेछ जस्तो लाग्छ होला।
खुसी त खुसी नै छु, तर कोही त अलि बेखुसी पनि,
के के कुरा चाहिँ चित्त बुझ्दैन अहिलेको पुस्ताको चाहिँ, पहिला चाहिँ अवसर थिएन होइन, तपाईँहरू सानैमा
त्यो नराम्रो चलन पापै लिएका हुन्, बाबुआमाले पाप लिने हुन्थ्यो बेलामा,
विशेष गरेर आमाहरूको त त्यहाँ निर्णय नै हुँदो रहेनछ, अघि तपाईँले कवितामा नि भन्नुभयो होइन, आमाले त यति अन्तर मान्छेलाई नदिऊँ भन्दा पनि बुवाले चाहिँ होइन दिनुपर्छ, केटा मान्छेको नै निर्णय हुन्थ्यो त्यो बेलामा, केटी मान्छे त सुनेर मात्रै बस्ने खालको थियो होला होइन,
पहिलाको चित्त नबुझ्ने साह्रै नै सानामा दिने, अब श्रीमानदेखि डर लाग्ने,
हजुर
मै डराउँथे,
हजुर
एकदम डर लाग्थ्यो मलाई, भित्र गए बाहिर गए भित्र गर्थे,
हजुर
त्यस्तो डर लाग्थ्यो,
श्रीमान त साथी जस्तो हुनु पर्थ्यो
होइन,
तर पहिला त्यस्तो
बाघहरूको बरु त्यति डर हुँदैन थियो, त्यो श्रीमानको त्यत्रो डर हुन्थ्यो।
घरमा आमा बुवाले गर्ने व्यवहारहरू पनि फरक हुन्थ्यो छोरा र छोरीलाई,
फरक हुने धेरै कुरामा फरक हुने,
हजुर
छोरीहरूले पढ्नै हुँदैन भन्थे,
हजुर
एक रात कटे अन्त बसे भने
हजुर
तँ घरमा पढ्नु दिँदैन थिएँ,
हजुर
त्यो बेलाको अवस्था त्यस्तो थियो। अहिले अब अरब जान्छन्, कता कता मलेसिया जान्छन्, कोरिया जान्छन्, उता हङकङ जान्छन्, उता विदेश गएर सम्पत्ति कमाएर आएका छन्,
हजुर
अहिले हाम्रो पालोमा त्यस्तो थियो अहिलेका छोरी पण्डित भएछन्।
त्यो बेलाबाट यो बेलासम्म परिवर्तन भयो, तपाईँहरूलाई त एकदमै अचम्म पनि लाग्छ होला,
अचम्म लाग्छ हो, एकदम अचम्म हो,
हजुर
यस्तो भयो अहिले हाम्रो पालो त्यस्तो थियो अहिले यस्तो भने, अब पहिला हामीलाई ढेकी जाँतो गर्नुपर्थ्यो, 3-4 बजे राति उठेर 6-7 पाथी धान कुटेर भ्याइन्थ्यो उज्यालो हुँदा, 3-4 पाथी मकै पिनेर भ्याइन्थ्यो उज्यालो हुँदाखेरिमा, अब छोरछोरी कसरी हुर्काइयो, अब त्यो गाम्बेसी, पहिला त गाम्बेसी अलिकति अलिअलि गाम्बेसी मैले नि गरेँ, बेलुका गाम गयो रातिमा पुग्यो, घरमा गएर भात पकायो खायो जुठो भाँडो गऱ्यो, त्यहाँ डोकामा गाइरी राखेर पँधेर गयो, पँधेर बढी कहिले पानी पाइँदैन्थ्यो क्या, कुरेर बस्नु पर्थ्यो, कोही गीत गाउँथ्यो आइदा यहाँ यहाँ के अरे, कोही ढोकाभित्र पसेर सुतिन्थ्यो, त्यहाँबाट पालो आसि पानी लिएर घर आयो, घर फेरि एक घन्टा लाग्थ्यो, टाढा थियो एकछिन सुत्यो अनि उज्जवल भइजान्छ।
हजुर हजुर,
दुःख धेरै, आम्दानी छैन साथै हुन्थ्यो। कोही त्यो पानी आम्दा चाहिँ के गरिन्थ्यो भने बाँसको पँधेलो गएर आएको पँधेलो यसरी त्यहाँ पानी थाप्यो, त्यही पानी खाइन्थ्यो,
त्यस्तो अवस्था थियो। अनि अहिले अघि भन्नुभयो अहिलेका परिवर्तनहरू धेरै राम्रा छन्, तर अहिले पनि केही केही चित्त बुझ्दैन, चित्त नबुझेका कुराहरू पनि छन् भन्नुभयो, के कुरामा चाहिँ अलिकति यस्तो नभइदिए हुन्थ्यो भन्ने चाहिँ के लाग्छ नि?
त्यो आफूहरू वृद्ध आश्रममा बाबुआमालाई राखेर आफूहरू बाहिर बाहिर विदेश गर्छन्।
हजुर,
त्यस्तो पनि देखिया छ, त्यो घरमा हुनेले नि हेर्दैनन्,
छोराछोरीले चाहिँ बुवा आमालाई वास्ता नगरेको कि जस्तो लाग्छ तपाईँलाई, त्यो गर्दै हुन्थ्यो जस्तो लाग्छ।
महिनासम्म त बसियो बाबाको घरमा ढुक्कै मन गरी, घर जाने भनेर भन्नुभयो बाबाले, मनमा तरासै पस्यो, खुटायो चुरी धुवायो कपडो रोटी पकाउने भोलि, तँ घर जान चाहे त बाबा भिर नछ नि को झोली, नानी त्यसो नभन बा मन रो छाउ र अति, भरिया तरियो सब ठिक्क पारिदिउँला तिमीलाई चाहिने जति, न मैले पाउँछु जिरा मरिज मेथी, न मैले पाउँछु तेल बेसार, अदुवा खुर्सानी धरी लान पर्ने तँ घरमा भएको केसार, बिहान सबेरै उठी तैलो कसेर गरी, नुहाई चोखो जल्याई भान्सा शुद्ध गरी पूजाको सर्जामा तयार पारी, चुलामा आगो झोसेँ भात पाक्ने बेला समान त आमा चामल मागेरै बसेँ, चामल त बल्ल तल्ल दिन बजैले तिउन त दिन्नन् केही, के त्यस्ता घरमा दिनुभयो बाबाले रोई बुझाउँछु देई, हन्सामा बसेर फुलपाती नटिपे हराउने छैनन् कोही, दुध गयो त मैले सपनी देख्दिनँ आमा पानी थपेको मोही। उहिले काले माइतडी घर जाँदा कोसेली मर मसला तेल घिउ आफूलाई चाहिने चिज जति सबै भारी बोकाएर भरि लाएर जानु पर्थ्यो, त्यस्तो गरेर त्यो घरैकाले खानु पर्ने, त्यस्तो थियो। अहिले यो सिलकमा भने केही पनि नपाइने, तेल बेसार पनि नपाइने, मर मसला नपाइने, तरकारी केही नपाइने, दाइ तेल ल्याएर कति पुर्याउने, कति खाने, कति गर्ने, त्यस्तो आपत थियो। बिस्तारा त पाइँदैन थियो, माइतडी लानु पर्थ्यो, आजकल नै बिहामा दिन्छन् दिन त, तर अचल चलनै त्यस्तो आयो, तर त्यो बुहारीले गुन्द्री पनि पाउँदैनथे पहिलाकाले, त्यस्तो हुन्थ्यो, कति आपत हो कति आपत हो, त्यस्तो त बेसरी नै थियो क्या, पहिलाको मान्छेको बुद्धि अलि नभएका,
बुद्धि हुनलाई शिक्षा चाहिँदो रहेछ त्यो बेला, अलिकति
अशिक्षा पनि हुँदै हुँदैन थियो, त्यो छोरा मान्छे नि त्यति पढेका हुँदैनथे, कोही मात्रै हुन्थे, बनारस गएर पढ्थे र ज्योतिष पढ्ने, ऊ पण्डित शास्त्र पढ्ने, यस्तो गर्थे, सितिमिति पढ्दैनथे। अब बिहा गर्ने बेला भयो फेरि के अचलका केटो कस्तो छ, कति पढ्या छ, के गर्या छ भन्छन्, ऊ बेलामा टौवा कत्रो छ, खेत कति छ, बारी कति छ भन्थे, त्यस्तो हुन्थ्यो, बेच्ने चलन नै थियो अहिले भने, त्यस्तो गाह्रो हुन्थ्यो पहिला, त्यति गरेर घर गए फेरि अब केही नपाउने, सासूको सासूले खानै नदिने, भूत ल्याउने बुहारीलाई, त्यस्तो गर्थे, यता नदिन्थे।
त्यो बेलामा हुन त अब सासू बन्नेहरू नि पहिला बुहारी बनेर आएका हुन् नि,
त्यही हो, त्यही सिको सिक्ने उनले, सासूले जे गरेको थिएन उही आफ्नो बुहारीलाई गर्ने,
हजुर
त्यसो गर्थे,
त्यस्तो चलनको रूपमा थियो त्यो, त्यस्तो कुराहरू चाहिँ, त्यो कुराहरू चाहिँ अब बिस्तारै हट्यो होइन,
ऊ बेलाको सम्झिँदा चल मन रुन्छ, छँदै सबेरै भात पक्का भनेर अनि सबेरै खाने, हातमा बिजुली लगाई मोयल पोस लिएर गाममा जाने, न दाजु भाइको म त जोतो थियो न गाममा के काम पर्यो कुन घर बस्या थिएँ कुन दिन देखि थिइस् कुन दिन चियो गरिस् रहन त रहेछ सिबुली नकटी मेरै पासमा परिस् हिर्कम्ला मुखमा झुन्नाम्ला रुखमा राखौँला पाता कसी पञ्चका मखिन्जेल बोलने नकटी मेरै पटामा बसी भने दुलाले
हजुर
पहिला दुलाले उसा नै भए ठु बुढो उमेर भएको हुँदो
हजुर
त्यो त्यसले चाहिँ अब गाउँमा जाँदो रहेछ चाँडै नै घाउ छाउँदै भात पकाएर खाने अनि लुगा लाएर हातमा लाइट लिएर जाने गाउँमा
हजुर
अनि त्यसो गर्ने दुलैल त्यसो भने कहाँ किन जान्छौ क्यार्छौ यसरी जाने भने अनि उसले कुन घर बस्या थिएँ कहिले चियो गरेथिस् भनेर अनि हेर्काउँछु झुन्नाउँछु रोपन झुन्नाउँछु
हजुर
त्यसो भनेर भने
हजुर
भन्यो दुलाले त्यस्तो त्यस्तो सयन कोही त दुई तिन बिहा गर्थे हेला गर्थे माइतै बस्नु पर्थ्यो कोही मर्थे पनि माइत अडि फेरि अब बाबुआमाले अब तिजा गीत गाउँदा नि त्यस्तो छ
कार्यक्रम आमाका कथा छोरीको सपनाको यो श्रृङ्खलामा आज तपाईँले म्याग्दे गाउँपालिका एक गुडादी निवासी 73 वर्षीय हजुरआमा नारायणी देवी खनालसँग गरिएको छलफल सुन्नुभयो उहाँले हामीलाई आफ्ना समयका केही सिलकहरू पनि सुनाउनु भयो यो मिठो छलफलको लागि आमा नारायणी देवी खनालप्रति धेरै धेरै कृतज्ञता अर्पण गर्दै त्यसै गरी कार्यक्रम सुनेर बस्नुहुने तपाईँ सम्पूर्ण श्रोतावृन्दप्रति पनि हार्दिक आभार प्रकट गर्दै आजको श्रृङ्खलाबाट बिदा हुनुपर्ने बेला भइसकेको छ तपाईँलाई यो कार्यक्रम कस्तो लाग्दैछ विभिन्न सल्लाह सुझाव अनि प्रतिक्रिया छन् भने हामीलाई फोन गर्नुहोला 0 65 4 14 3 78 कार्यक्रमको अर्को श्रृङ्खलामा फेरि यस्तै छलफलसहित म प्रस्तुत हुने नै छु आजको यो कार्यक्रमबाट भने मलाई बिदा दिनुहोस् हवस् त नमस्कार